यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म श्रीया नेपाल। प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै वैकल्पिक सिकाईमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नुभयो। कोरोना भाइरस संक्रमणको महामारीका कारण अवरूद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले रेडियो, टेलिभिजन र अनलाइन प्रविधिबाट पठन पाठनको व्यवस्था गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई समेत ध्यान दिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले लामो समयसम्म विद्यालयहरू बन्द रहँदा सिंगो शैक्षिक सत्र प्रभावित हुने भएकाले लकडाउनको अवधिमै प्रविधिका माध्यमबाट पठन पाठनको शुरूआत गरिएसँगै अबको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गर्नुभयो। सातवटै प्रदेश सरकारले प्रदेशसभा बैठकमा हिजो आगामी आर्थिक वर्ष 2077-78 लागि बजेट पेश गरेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2077-78 लागि 51,47,74,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। त्यसै गरी प्रदेश दुई सरकारले आर्थिक वर्ष 2077-78 लागि 33,56,09,00,000 आय व्यय बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेश सरकारले 34,84,21,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ। प्रदेश पाँच सरकारले 36,35,25,00,000 बजेट विनियोजन गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले 33,38,13,00,000 बराबरको वार्षिक आय व्यय अनुमान बजेट विनियोजन गरेको छ। यसै गरी कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 33,74,13,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ। थप 451 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 6,211 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 416 पुरूष र 35 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले संघ प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक परिमार्जन र संशोधन सहित पारित गरेको छ। संघ प्रदेश र स्थानीय तहबीच सम्बन्ध कस्तो हुने, कामको बाँडफाँड कसरी गर्ने तथा विवादको निरूपणको प्रक्रियालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विधेयक का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सुझाव सहितको प्रतिवेदनलाई आवश्यक संशोधन र परिमार्जन सहित पारित गरिएको सदस्य लालबाबु पण्डितले जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2077 विभिन्न शीर्षकहरूमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रालय लगायत 11 मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले वैदेशिक रोजगार व्यवसायीको इजाजत पत्र नवीकरण गर्न आग्रह गरेको छ। कांग्रेस संसदीय दलले हिजो एक विज्ञप्ति जारी गरी विश्वव्यापी रूपमा फैलिएको कोविड 19 महामारीका कारण वैदेशिक रोजगार व्यवसायीको इजाजत पत्र नवीकरण नहुने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गरेको हो। नेपाली कांग्रेसले सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा कोविड 19 अनुगमन समिति गठन गरेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित पत्रकार सम्मेलनमा संयोजक डाक्टर महतले समितिले कोरोना महामारीले पारेको प्रभाव र समस्या समाधानका बारेमा देशभरि अनुगमन गरी प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो। नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको बताएको छ। नेवी संघले हिजो काठमाण्डुमा प्रदर्शन गर्दै कोरोना संकटका बेलामा सरकारले जनतालाई राहत दिन नसकेको बताएको हो। कार्यक्रममा नेवी संघका अध्यक्ष राजीव ढुंगानाले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन नसकेको आरोप लगाउनुभयो। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर अरेबियाले तोकिएको भाडा दरभन्दा बढ़ी भाडा लिएर नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान रोकिदिएको छ। अरेबियाले दुवै काठमाण्डुका लागि $500 लिएर उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महँगो भएको भन्दै प्रस्ताव अस्वीकार गर्नुभएको हो। सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रूकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कार्यवाही गर्न संवेदनशील रहेको जनाएको छ। गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले हिजो प्रेस विज्ञप्ति जारी गरी पीड़कलाई सजाय र पीड़ितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको लम्कीचुहा नगरपालिका एक स्थित शहीद स्मारक माध्यमिक विद्यालयको क्वारेन्टीनमा राखिएकी महिलामाथि सामूहिक बलात्कारका दोषीलाई कार्यवाही गर्न र पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याई पीड़ितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ। नेपालको कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बलले नियमित गस्ती गरिरहेको छ। दार्चुलाको ब्यास गाउँपालिका एक स्थित छाङ्रु गागा सीमा निगरानी चौकी बीओपी सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म नियमित गस्ती गर्न थालेको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो। र पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि नेपालस्थित भारतीय दूतावास, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाण्डु महानगरपालिका बीच हिजो सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआईसीडीपी वा पहिले एसडीपीजी को रूपमा यस परियोजनालाई नेपाल भारत मैत्री विकास साझेदारी अन्तर्गत अनुदान दिइनेछ। यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोषले भारतीय राजदूतावासलाई सन् 2019 को अक्टोबर महिनामा पठाएको थियो। बिहान 6 बजेको समाचार यही पूरा हुन्छ। हवस् त, नमस्ते।